छौँ, यसका लागि आज आफ्नो अधिकार नै प्रयोग गर्न पाइने दिन हो भनेको छ महेशजी।
धेरै धेरै धन्यवाद सञ्जयजी। उनी थिए सञ्जय रकाल, पत्र पत्रिकामा स्थानीय चुनावबारे आएका टिप्पणीबारे हामीलाई जानकारी दिँदै। अब अन्त्यमा प्रमुख विश्व समाचार संक्षेपमा सुनौ।
नेपालमा 20 वर्षपछि भइरहेको स्थानीय तहको चुनाव अन्तर्गत तीनवटा प्रदेशहरूमा भर्खरै मतदान शुरू भएका छन्। दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे इनले उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन्। विश्वभर तीव्र गतिमा फैलने गरी शुक्रबार गरिएको वृहत साइबर हमलाको क्षति कम गर्न कम्प्युटर सुरक्षा विज्ञहरूले प्रयास गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तासम्म आफूले बर्खास्त गरेका संघीय जाँच ब्यूरो एफबीआईका निर्देशक जेम्स कोमीको उत्तराधिकारी घोषणा गर्न सक्ने बताएका छन्। र डेमोक्रेटिक रिपब्लिक अफ कंगोको उत्तरी क्षेत्रमा फैलिएको इबोलाको संक्रमण रोक्न द्रुत र योजनाबद्ध कदम चाल्ने प्रतिबद्धता विश्व स्वास्थ्य संगठनले जनाएको छ।
हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको बिहानी पख यहीँ सकिन्छ। भरि बेलुका 8:45 बजे साँझ पख लिएर हामी फेरि उपस्थित हुने नै छौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
Keep fresh and cool with Whirlpool. आफूलाई त कुल एन्ड फ्रेश चाहिन्छ, त्यसैले Whirlpool refrigerator ल्याइन्छ। Whirlpool, Whirlpool.
TFM time check. It's 7:30 a.m.
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोराज थानुक। हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानी गर्छौँ। र पछिल्लो समय अब हामीले तातो बहसलाई करिब करिब हामी यो एक महिनाको यो सन्दर्भ आज 31 रहेको छ। पहिलो चरणको चुनाव सुरु हुँदैछ। केही छिनमा चाहिँ बिहानको 8 बजेबाट चाहिँ मत हाल्ने क्रम सुरु हुनेछ र साँझको 5 बजेसम्म, र यो क्रम अब जारी हुँदैछ। र आज हामी आजबाट वैशाख 31 हामी पनि जेठ 31 करिब करिब जेठ 31 लगायत हामी असार 1-2 गतेसम्म यो चुनावी तातो बहस गर्दैछौँ। र तातो चुनावी बहसलाई हामीले निरन्तरता दिने क्रममा आज पनि हामी चर्चा परिचर्चा बहस गर्दैछौँ। स्थानीय तहको निर्वाचनको मिति नजिकै गर्दा जुन किसिमको उल्लास देखिएको छ, माहौल देखिएको छ बाहिर हेर्ने हो भने, आम जनता अब आफ्नो अधिकार प्रयोग गर्नका निम्ति त्यसमा पनि मताधिकार जनताको एउटा महत्त्वपूर्ण अधिकार हो। र त्यसमा पनि कस्तो व्यक्तिलाई चयन गर्ने देखिएका धेरै अनुहार छन्। राजनीतिक दललाई दिने कि राजनीतिक दलभन्दा माथि उठ्ने, कि काङ्ग्रेसलाई दिने, एमालेलाई दिने, माओवादीलाई दिने, राप्रपालाई दिने, स्वतन्त्रलाई दिने, यी यावत विषयहरू छलफल भइरहेका छन्, बहस छन्, एकले अर्काका कुराहरू गरिरहेका छन्। यो राम्रो छ, ऊ सक्षम छ, यस्ता यी यावत कुराहरू देखिरहेका छौँ। र आज पहिलो चरणको चुनाव 3 प्रदेशमा हुँदैछ। 3 नम्बर प्रदेश, 4 नम्बर प्रदेश र यो 6 नम्बर प्रदेशमा जुन किसिमको चुनाव भइरहेको छ, र आज त्यो सन्दर्भ र त्यसै गरी हाम्रो स्थानीय तह जुन चाहिँ प्रदेश नम्बर 7 दोस्रो चरणका लागि ल्याइएको छ, यावत विषयमा आज हामी कुराकानी गर्दैछौँ। हामीसँग स्टुडियोमा हुनुहुन्छ नागरिक समाजका अगुवा, एकजना बुद्धिजीवी समाजसेवी र राम्रो विश्लेषण पनि गर्नुहुन्छ आजको हामीसँग समाजसेवी बुद्धिजीवी विश्लेषक रविन कान्त पन्त हुनुहुन्छ। उहाँलाई म ढिला नगरिकन कार्यक्रममा वेलकम गर्छु।
धन्यवाद धन्यवाद।
सन्चै हुनुहुन्छ होइन?
एकदम।
पछिल्लो समय रविनजीलाई बधाई दिउँ कि यो जुन सामाजिक सञ्जालमा बडो टिका टिप्पणी देख्छु, नयाँ नयाँ फन्डाहरू देख्छु, होइन किन यति बढी आलोचना भन्ने कि यसलाई बढी तपाईँको बढी मिडियामा आउन खोज्नुभएको कि
त्यस्तो होइन हेर्नुहोस्, अब हामीसँग एउटा सोसियल मिडियाको रूपमा चाहिँ सामाजिक सञ्जाललाई हामीले लिएका छौँ नि, र मेरो खास गरिकन जुन यत्रो मूल्य चुकाएर हामीले जुन स्थानीय निर्वाचन हाम्रो हुँदैछ, यसमा चाहिँ राजनीतिक एजेन्डाहरूले अलिकति अलि राम्रो गतिलो राजनीतिक एजेन्डाहरूले स्थान पाओस् भन्ने चाहिँ हो।
त्यही भएर पछिल्लो समय विभिन्न फन्डाहरू गरिरहनु भएको छ।
हो, एकदमै हो। तपाईँको हामीले आफ्नो आफ्नो ठाउँबाट कन्ट्रिब्युट गर्नुपर्छ, नेतै हुनुपर्छ भन्ने जरुरी छैन।
आज 20 वर्षपछि देशमा चुनावको लहर आएको छ स्थानीय तह हिजोको सिंहदरबारको अधिकार अब जनताको घर आँगनमै गाउँ गाउँमा आउँदैछ अरे यहाँले के बुझ्नु भएको छ सर आज चुनाव पनि हुँदैछ धेरैलाई थाहा पनि छैन त्यतिकै पनि गइरहनु भएको छ विकासका योजना देखाएको छ गएको छ सिंहदरबारको अधिकार गाउँमा भने अधिकार र विकास फरक कुरा होला त्यो एउटा बाटो होला यहाँले के बुझ्नु भएको छ सर हिजोको स्थानीय निकाय आजको स्थानीय तह र 20 वर्षपछि हुँदैछ
यो एउटा अब सुनौलो अवसरको रूपमा चाहिँ हामीले लिनुपर्छ किन भन्दाखेरि यहाँले त्यो डकुमेन्टहरू चाहिँ हेर्नुभयो भने तमाम अधिकारहरूलाई चाहिँ अहिले हामीले गाउँपालिका नगरपालिकासम्म चाहिँ ल्याइपुर्याएका छौँ होइन अब यसको भोलि इम्प्लिमेन्टेसन कसरी हुन्छ भन्ने कुरा चुनौतीपूर्ण छ तर अब हामीले धेरै ठुलो मूल्य चुकाएर चाहिँ यहाँसम्म आइपुगेका छौँ गणतन्त्र चाहिँ स्थापना भएको छ त्यसको कार्यान्वयनको एउटा पहिलो खुड्किलाको रूपमा हामी यो चुनावमा आज जुन आज हाम्रो चाहिँ यो भोटिङ भइरहेको छ यो चाहिँ हाम्रो अब स्टार्ट चाहिँ भयो र मलाई के लाग्छ भन्दाखेरि जुन तपाईँले यी शब्द प्रयोग गर्नुभएको छ सिंहदरबारबाट चाहिँ तपाईँको एकदमै स्थानीय तहसम्म चाहिँ अधिकार ल्याउने कुराको पहिलो प्रयासको रूपमा चाहिँ यो छ र यसलाई हामीले यसरी नै बुझ्नुपर्छ किन त्यहाँ धेरै कुराहरू डकुमेन्टेसन चाहिँ भइसकेको छ हाम्रो संविधानमै हाम्रा कार्यान्वयन गर्ने निर्देशिकाहरूदेखि लिएर सबै ठाउँमा चाहिँ यो कुराहरूलाई उल्लेख गरेको कारणले गर्दा यो एउटा सुखद अवसर चाहिँ हो सुखद क्षण चाहिँ हो
है जनता अब खुसीमा छन् यतिखेर माहौल तयार भइसकेको छ पहिलो चरणको चुनाव आज हुँदै यसलाई कसरी लिनु भएको छ अब चुनाव हुन्छ कि हुँदैन भन्ने एउटा विश्लेषण थियो धेरै राजनीतिक उताव चढाव देखिए यो बिचमा प्रहरी आइजिपी प्रकरण भयो सर्वोच्च अदालतका प्रधान न्यायाधीशमाथिको जुन चाहिँ भनौँ न महाभियोगको प्रस्ताव यी अब विषयहरूमा धेरै राजनीतिक प्रभाव पूर्वाग्रही भयो मधेसको आन्दोलन भयो त्यसमा पनि हाम्रा ठुल्दाईको त्यो असर परिरहने दक्षिणतिरको यो असरले गर्दा चुनाव हुन्छ कि हुँदैन भारतले चाह्यो भने हुन्छ नत्र हुँदैन भन्ने यो परिस्थिति सँगसँगै पनि हामी अगाडि बढ्यौँ कि एउटा अध्यायमा आज एउटा महोत्सव एउटा उल्लासपूर्ण वातावरण आएको छौँ हामी के लाग्छ आज वैशाख 31 आइरहँदा यो इतिहासको एउटा पानामा लेखिँदैछ सर यहाँले कसरी लिनुभएको छ आज वैशाख
यो पहिलो कुरा त यो हामी नेपाली जनताको जित हो हेर्नुहोस् हामीले चाहिँ यसलाई यसरी नै लिनुपर्छ किन भन्दा हामीले भारतले दबाब दिँदादिँदै पनि हामीले संविधान जारी गर्न सकेका थियौँ त्यति बेलाको हाम्रो जुन सभासदहरू हुनुहुन्छ उहाँहरू सबै धन्यवादको पात्र हो होइन र अहिले पनि अब थुप्रै कुरा तपाईँले भने जस्तो आशंकाहरू थियो इभन मैले पनि धेरैचोटि आशंका चाहिँ जाहेर
मैले खुद गरेँ मैले कतिचोटि सामाजिक सञ्जाल
त्यसले गर्दा तपाईँको तर त्यति हुँदा पनि यो चाहिँ नेपाली जनताले जित्यो किन यो निर्वाचन हाम्रो राजनीतिक दलभन्दा पनि नेपाली जनताले चाहिँ चाहेको थियो कि एउटा चाहिँ तपाईँको गजबको उल्लासमय र उत्सवको वातावरण चाहिँ थियो र मधेसीहरूको पनि जुन आन्दोलन छ हेर्नुहोस् न त्यो पनि मत्थर हुँदै गयो त्यो तपाईँको यत्रो राजनीतिक बहस गरेर चाहिँ नभएको कुरा यो निर्वाचनको जुन एउटा माहौल भन्यो त्यसले चाहिँ तपाईँको एकदमै धेरै उहाँहरूलाई पनि यसमा आउनको लागि बाध्य गरायो होइन यो भनेको चाहिँ हामी नेपाली जनताको चाहिँ जित भनेर चाहिँ मैले चाहिँ यसरी बुझाएको छु यसलाई
तर फेरि देशभरि एकैचोटि गर्नुपर्ने थियो दुई चरणमा गर्नु यहाँनिर फेरि जनतामा एउटा निराशा चाहिँ छ पहिलो चरणको भए पनि आज वैशाख 31 दोस्रो चरणको हुन्छ कि हुँदैन फेरि यो प्रश्न आएको छ यहाँले कसरी लिनुभएको छ यो दुई चरणमा चुनाव गर्नु ठिक थियो या यसलाई कसरी लिनुभएको छ रविनजी यहाँले
म दुईवटा कुरामा चाहिँ एकदमै प्रश्न छु हेर्नुहोस् एउटा कुरा चाहिँ के भन्दाखेरि यो यसरी हुनुपर्ने थिएन किन हाम्रो संविधानमा पनि तपाईँको यसरी गर्नुपर्ने व्यवस्था छैन यो एकै चरणमा निर्वाचन चाहिँ हुनुपर्छ पहिलो कुरा होइन र यो भएन हुनसक्छ केही केही राजनीतिक बाध्यताहरू चाहिँ थियो होला राजनीतिक दलका समस्या थिए खास गरिकन मधेसी दलको तयारी चाहिँ पुगेन भन्ने कुरालाई केन्द्रित गरिकन यो भयो र अर्को म एउटा अर्को कुराको एकदमै धेरै विरोधी हो अहिले पनि तपाईँको के भन्दा यो निर्वाचन भइसकेपछि यसको मतगणना चाहिँ हुनुहुन्न यसको परिणामले तपाईँको भोलि जुन बाँकी रहेका स्टेटहरूमा चाहिँ जुन हाम्रो निर्वाचन हुन्छ त्यसमा चाहिँ यसले ठुलो असर पार्छ
ठ्याक्कै म त्यही प्रश्नतिर जाँदै थिएँ क्या यो वैशाख 31 छ करिब करिब एक महिनाको डिफरेन्स यो डिफरेन्सको बिचमा हामी बजेट पनि ल्याउँदैछौँ तपाईँ राम्रो विश्लेषण पनि गर्नुहुन्छ रविनजी मलाई थाहा छ यो हेर्दा मत परिणाम आउँछ कि न आउँदैन यो एउटा आशंका छ यदि मत परिणाम आयो भने जेठ 31 चुनावमा पल्ला भारी कसको देखिन्छ चुनावमा हुने कि नजाने फेरि राजनीतिक दल जाने कि नजाने बजेट ल्याउने हो भने बजेटले लोकप्रिय कार्यक्रमहरू जो चाहिँ नीति तथा कार्यक्रम आउँछन् अब केही दिनमा र यो बिचमा एउटा अर्को आशंका पनि छ सरकार परिवर्तनको कुरा यसले पनि जेठ 31 के प्रभाव पार्छ कि मत परिणामका कुरासँग यो विषयमा बोल्नुहुन्छ यहाँले
तिनैवटा कुराहरूमा एकदमै प्रश्न के हो भन्दा यदि तपाईँ विधिको शासनको कुरा गर्नुहुन्छ प्रजातान्त्रिक अभ्यासको कुरा गर्नुहुन्छ नि तिनै कुरा चाहिँ हुनुहुँदैन प्रष्ट रूपमा बजेट पनि ल्याउनु हुँदैन होइन यो सरकार चेन्ज पनि तपाईँको नहुँदा राम्रो र जुन अहिलेको तपाईँको यो निर्वाचन हुँदैछ आजको यसको परिणाम पनि सार्वजनिक हुनुहुन्न 31 जेठ 31 पनि तपाईँको निर्वाचन सम्पन्न होस् उनीहरूको राजनीतिक सहमति गरियोस् तपाईँको यो बजेट चाहिँ नल्याइयोस् यसले चाहिँ तपाईँको ठुलो प्रभाव पार्छ
भनेपछि एकै चरणमा चाहिँ यसको मत काउन्ट हुनुपर्छ यहाँ
एकै चरणमा काउन्ट हुनुपर्छ र यो निर्वाचनको जुन यो दुईवटा निर्वाचनको बिचमा छ यो बिचमा निर्वाचनलाई असर गर्ने जनताको तपाईँको मतलाई चाहिँ असर गर्ने किसिमको कुनै पनि क्रियाकलाप नै गर्छ
पछिल्लो समय नेकपा एमाले यो मिति धेरै डिस्टेन्स धेरै लामो भयो यसलाई अलिकति सर्ट गरिनुपर्छ बजेटभन्दा पहिले ल्याउनुपर्छ भन्ने एउटा बहस पनि थियो त्यो गरे भए केही एउटा खुकुलो हुन्थ्यो त्यो गर्न सकिने अवस्था थियो कि नै रविनजी
गर्न सकिन्थ्यो राजनीतिक सहमतिमा तपाईँको धेरै कुरा गर्न सकिन्छ अहिले पनि तपाईँको राजनीतिक सहमतिमै बजेटलाई अझ पछाडि सार्ने कि भन्ने कुरा चाहिँ आइराखेको छ होइन म पनि चाहन्छु तपाईँको के भन्दा त्यो चाहिँ होस् निर्वाचन हुँदैछ, एकातिर आधा निर्वाचन सम्पन्न हुन्छ त्यसको परिणाम निस्किन्छ भने त्यसले त तपाईँको बाँकी भागमा त निश्चित रूपमा असर गर्छ र भनौँ न सत्तामा बसेका दलहरू चाहिँ भोलि के गरी हारे भने चाहिँ उनीहरूले निर्वाचन
पक्षमा जान्नु
होइन, त्यसले गर्दा यो परिणामलाई चाहिँ तपाईँको अहिले नै सार्वजनिक गर्नु हुँदैन भन्ने कुरा म चाहिँ प्रश्न छु।
जस्तै हिजो अबेरतिर साँझतिर चाहिँ नेकपा एमाले पत्रकार सम्मेलन गर्यो, यो चुनावको मुखमा आएर साँझ पक्क पत्रकार सम्मेलन गर्नु, यो मौन जुन चाहिँ हाम्रो चुनावको एउटा आचार संहिता छ, मौन वातावरणमा मौन अवस्था रहेको बेला उहाँले पत्रकार सम्मेलन गर्नु ठिक थियो?
म त हेर्नुहोस् प्रजातान्त्रिक अभ्यासलाई विधिको शासनलाई विश्वास गर्ने मान्छे हो, कुनै पनि कुरा जुन कुराले तपाईँको निर्वाचनलाई असर गर्छ, निर्वाचनका नीति नियमहरू चाहिँ जुन बनाइएका छन् त्यसलाई चाहिँ असर गर्छ, त्यसको चाहिँ तपाईँको विरुद्धमा त एक्सन लिनुपर्छ। जुन जुन एमालेको कुरा आएको छ त्यो चाहिँ तपाईँको जुन
हिजो जुन नेपाली काङ्ग्रेसका युवा नेता होइन र त्यसै गरी अर्का हाम्रा मन्त्रीमाथि जुन किसिमको देखियो बिहे काठमाडौँमा, त्यो ठिक हो चुनावको माहौलमा? या गगन थापाजी चुनावको माहौलमा यो मौन भएको अवस्थामा एकजना प्रचार प्रसार समितिको उपसंयोजकको रूपमा हुनुहुन्थ्यो, उहाँलाई त्यो जिम्मेवारी दिइएको थियो, पार्टीले एउटा खटाएको कुरा होला, तर आन्तरिक र बाह्य कुरा हेर्दा चुनावको बिचमा एकजना मन्त्री जनताको बिचमा यसरी जान मिल्थ्यो कार्यकर्तालाई भेट्ने न्युमा? पैसाको चलखेल भयो भन्ने कुरा त बाहिर आयो, उहाँले लाइभ पनि गर्नुभएको थियो हिजो गगन थापाले करिब करिब 2:30 बजेतिर 2:30 बजेमा मैले हेरेको थियो।
त्यसमा दुइटै कुरा छ, यदि उहाँ अनुगमनमा जानुभएको भने त खासै धेरै भएन होइन, प्रचारमा जानै मिल्दैन, मिल्दै मिल्दैन तपाईँको त्यो, त्यसले त हामीले कुनै हाल कुनै नैतिकतामा पनि स्वीकार्न मिल्दैन। मैले त्यो एभेन्यू न्युजको एउटा सानो क्लिप पनि हेरेको थिएँ र त्यसमा जुन किसिमको दुर्व्यवहारपूर्ण शब्दहरू चाहिँ प्रयोग भएको छ एमाले कार्यकर्ताहरूबाट त्यति बेला, र त्यो पनि तपाईँको निन्दनीय छ कि, त्यो दुवै कुराहरूलाई चाहिँ हामीले यदि प्रचारमा गएको भने त त्यो त सरासर गलत कुरा हो, त्यो जान मिल्दैन, मिल्दै मिल्दैन तपाईँ कुनै हालतमा पनि मिल्दैन होइन, त्यसलाई स्वीकार्न सकिँदैन। त्यो भएको व्यवहार जान्ने कुराहरू पनि छ, त्यो दुवै कुराहरूलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ।
रविनजी, हाम्रो लोकतन्त्र हामी जुन भन्छौँ होइन, चुनावमा हामी राजनीतिक परिपाटीलाई हेर्ने हो भने नैतिकताको राजनीति मैले देखिनँ यहाँ, तपाईँले देख्नु भएको छ जुन किसिमको बिएफ देखिन्छन् बेला बखतमा फन्डाहरू हुन्छन्, हो त्यो विदेशमा पनि देखिन्छ, हरेक देशमा देखिन्छ त्यो कुरालाई, तर नेपालको परिपाटी हेर्ने हो भने रिस डाहा गर्ने, एकले अर्कालाई उछिल्ने खोल्ने, यो एउटा परिपाटी छ, यो राम्रो हो त?
मैले
संस्कार राजनीतिक संस्कार हो,
मैले फेसबुक स्ट्याटस पनि तपाईँको अपडेट गरेको थिएँ यो सन्दर्भमा, जबसम्म हामी राजनीतिक दलले आफ्नो नेताले जसुकै गल्ती गर्दा पनि त्यो सही र अर्को नेताले जसुकै सही गर्दा पनि त्यो गलत भनेर चाहिँ जति बेलासम्म हामी व्याख्या गरिरहन्छौँ नि, यो नैतिक सङ्कटको खडेरी चाहिँ पर्छ। राजनीतिक दलका धेरै ठाउँमा जस्तो कुलमान घिसिङ र अहिलेको चाहिँ ऊर्जा मन्त्रीले गर्नुभएको जुन काम छ त्यो कामलाई तपाईँ हामीले सराहना गरेनौँ भने, गगन थापाले गर्नुभएको जुन स्वास्थ्यमा चाहिँ सुधार छ त्यसलाई हामीले चाहिँ तपाईँको मुक्त कण्ठले प्रशंसा गर्न सकेनौँ भने, अनि तपाईँ हामीमा नैतिकता भन्ने कुरा त अरू बाँकी कुरामा तपाईँको कहाँबाट आउँछ? हाम्रो लागि गरिदिएको कामको पनि हामी
सही भन्नु पऱ्यो नि, पार्टी ठुलो भएन हाम्रो लागि,
सहीलाई सही भन्नु पऱ्यो, शङ्कै छैन त्यसमा, सहीलाई सही, त्यो त त्यसमा तपाईँको कहीँनिर पनि कुनै बहानामा पनि त्यसलाई यताउता गर्न पाएन। तर यहाँ के भयो भन्दा कार्यकर्ता भरि भयो क्या मान्छेहरू,
होइन एउटा कुरा नि, जस्तै कार्यकर्ता कुराहरू आए, यो चुनावको सेरोफेरो भइरहँदा चुनावको माहौल नजिक आइरहँदा अब अपहरण गर्ने होइन यो किसिमको देखियो, अनि चाहिँ भनौँ न विभिन्न ठाउँमा चाहिँ व्यक्तिलाई चाहिँ मारिदिएको कुराहरू घटना घटेछन्, यो अवस्थामा हामीले स्वच्छ जुन किसिमको सोचेका थियौँ नि 20 वर्षपछि चुनाव हुँदैछ एउटा शान्तिपूर्ण निष्पक्ष स्वतन्त्र धाँधली रहित जुन किसिमको थियो, आज चुनाव हुँदैछ, बिहानै सुन्दैछु म कि एका भनौँ न चुनाव क्षेत्रमा चाहिँ बम विस्फोट भयो, विभिन्न ठाउँमा चाहिँ अपहरण गरिएका छन् उम्मेदवारहरू, यो किसिमको एउटा भनौँ न आक्रोश, यो माहौलमा चुनाव हामीले सोच्या जस्तो भयो त होला कि भन्ने प्रश्न आउँछ होला, अझ तराई जहाँ चाहिँ अझ आतङ्क छ, जहाँ अझ हामी भनौँ न अझ जोखिमपूर्ण छ, त्यो ठाउँमा हुन बाँकी छ, पहाडी ठाउँमा यो किसिमको अवस्था छ भने हामीले खोज्या स्वतन्त्र निष्पक्ष देखिन पाएन कि जस्तो लागेन।
त्यो चाहिँ यस्तो हेर्नुहोस्, हामीले अब जनताको उसबाट हेर्दाखेरि हामी जिरो भाइलेन्सलाई चाहिँ हेर्छौँ होइन, हाम्रो एक्सपेक्टेसन चाहिँ हुन्छ नि त सरकारले पुरै रूपमा चाहिँ यसलाई गरोस् भन्ने, तर राजनीतिक उसमा तपाईँको यस्ता कुराहरू हुन्छन् भइरहेको, जस्तो हामीले इन्डियामा हेर्दा तपाईँको योभन्दा ठुल्ठुलो घटनाहरू हुँदा पनि निर्वाचन चाहिँ भएको छ, महत्त्वपूर्ण गोलीकाण्ड चाहिँ भएका छन् होइन, यसलाई हामीले यति धेरै नहोस् भन्नेतर्फ हामी सबैले सचेत हुने कुरा हो होइन, त्यसमा त हामीले सबैले समर्थन जनाउनु नै पर्छ, र के गरी तपाईँको अब यो घटनाहरू भएको छ भने पनि यो चाहिँ कमभन्दा कम घटना भएर चाहिँ निर्वाचन सम्पन्न होस्, दुइटा कुरालाई हामीले हेर्नुपर्छ। अब यो कुरा भनिरहँदाखेरि तपाईँको यो के अरे यो किसिमको कुरालाई समर्थन गर्यो भन्ने होला, मैले समर्थन गरेको होइन, अब नियन्त्रण गर्ने हो, गर्दा गर्दै पनि जस्तो अब एउटा पुरै शक्ति माओवादी विप्लव समूह त पुरै यसको विरुद्धमा छ नि होइन, उहाँहरूको पनि आफ्नो किसिमको एजेन्डालाई स्थापित गर्नको लागि हिजै पनि हाम्रै यहाँ धनगढीमा पनि बमको कुरा चाहिँ दुई ठाउँमा राखेको कुराहरू चाहिँ आएको छ नि, त्यसले गर्दा हामी यो माहौलको बिचमा चाहिँ निर्वाचन गर्दैछौँ क्या, त्यसले गर्दाखेरि यो निर्वाचन ठुलो एउटा चाहिँ उपलब्धि भएको कारणले गर्दाखेरि केही कुराहरूमा चाहिँ हामीले कम्प्रोमाइज गर्नुपर्ने अवस्था चाहिँ आएको हो. मलाई चाहिँ त्यसरी लाग्छ, त्यसरी लिनुपर्छ जस्तो लाग्छ.
ओके, यतिखेर हामी छोटो व्यापारिक विषयमा जान्छौँ. आधुनिक श्रोता महानुभावहरू, आजबाट हामीले एक महिना करिब करिब यो तातो चुनावी बहस बनाइरहेका छौँ र आज हामीसँग एकजना नागरिक समाजको अगुवा बुद्धिजीवी समाजसेवी रविन्द्रकान्त पन्त हुनुहुन्छ. उहाँसँग कुराकानी म एकैछिनमा जोड्छु. यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु.
शैक्षिक सत्र 2074 लागि श्री त्रिनगर माध्यमिक विद्यालयमा भर्ना खुलियो. हाम्रा विशेषताहरू: कक्षा एकदेखि दससम्म निःशुल्क भर्ना, पूर्ण निःशुल्क पढाइ, निःशुल्क परीक्षा शुल्क र नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क पाठ्य पुस्तकको व्यवस्था. दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने उपयुक्त शैक्षिक वातावरण, उच्च अनुशासन, पर्याप्त खेल मैदान र आफ्नै सुविधा सम्पन्न भवन. प्राविधिक तहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने. बालमैत्री तथा मन्टेसोरी पद्धतिबाट अध्यापन गराइने. पर्याप्त खेल सामग्री, कम्प्युटर ल्याब तथा क्यान्टिनको व्यवस्था भएको. नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न छात्रवृत्तिका साथै विद्यालयद्वारा प्रत्येक वर्ष प्रदान गरिने थप छात्रवृत्ति. श्री 1008 स्वामी देवराज आचार्यज्यूबाट 10 गरिब छात्र छात्रालाई रु 1000 दरले छात्रवृत्तिको व्यवस्था. कक्षा 1 र 2 अङ्ग्रेजी माध्यमबाट पढाइनुका साथै निःशुल्क खाजाको व्यवस्था. कक्षा 10 भगवती श्रेष्ठ अक्षय कोष र कक्षा 11 र 12 जय पद्महरी अक्षय कोषबाट दिइने छात्रवृत्ति. कक्षा 1-5 नानीहरूका लागि चिप्लेटी र पिङको व्यवस्था भएको र अङ्ग्रेजी माध्यमबाट पढाइ हुने विद्यार्थीहरूका लागि समेत निःशुल्क पाठ्य पुस्तकको व्यवस्था. प्रधान अध्यापक गणेश दत्त भट्ट, श्री त्रिनगर माध्यमिक विद्यालय, धनगढी, कैलाली. फोन नम्बर 521-635 र मोबाइल नम्बर 98584-21535.
आय है गोपाल हमाल यसपालिको मेयरमा 6 दललाई 1 विकासलाई.
धनगढीको विकास गरी सुदूर जगमा गाउन, विकास मनमुना बनाई देशमा चिनाउन. धनगढीमा विकासको कमाल मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्. सबैको गोपी दाई गोपाल हमाल, सबैको गोपी दाई गोपाल हमाल. चुनाव है मेरो.
सम्पर्क नम्बर 98584-20342.
मेरोमा गोपाल हमाल.
स्मार्ट एन्ड स्टाइलिश मोबाइल इन माय पॉकेट. MI Battery cha durable, picture crystal clear. I love my mobile. MI
best smartphone. Android based latest processor. High performance, long lasting battery. Value for money. Also, we have power bank, MI health bank, Bluetooth speaker and many more products. MI mobile.
भाग्यमानी भयो बाबु.
कस्तो छ हजुरलाई?
मलाई सन्चै छ.
छोरीलाई कस्तो भयो आमा?
सरसापट गरेर भए पनि जिन दिन उपचार गरियो अहिले राम्रै छ.
चिन्ता नगर्नुहोस् आमा, म यताबाट पैसा पठाउँछु अनि त्यही पैसाले तपाईँलाई तिरन तारण चलाउनु होला. 2500 रुपियाँ चाहिँ बचाएर राख्नु होला है.
किन नि बाबु?
मैले सुनेको अहिले हाम्रो गाउँघरतिर सरकारले स्वास्थ्य बिमा सुरु गरेको छ रे.
यता गाउँघरतिर पनि स्वास्थ्य बिमाको निकै चर्चा चलेको छ. यो कस्तो हो बाबु?
यो त निकै राम्रो छ नि आमा.
बिरामी परेन भने त 2500 त्यसै जान्छ नि बाबु.
त्यस्तो होइन आमा, कहिले बिरामी परिन्छ केही ठेगान नै हुँदैन. यदि बिरामी परिहाल्यो भने यही स्वास्थ्य बिमा मार्फत उपचार सेवा लिन पाइयो नि.
त्यसो भएपछि त्यहाँ तपाईँलाई पनि ढुक्क
अनि यहाँ तपाईँको छोरालाई पनि ढुक्क.
त्यसो भए आजै हामी स्वास्थ्य बिमा गर्छौँ. तिमी पनि आफ्नो ख्याल राख्नु है बाबु.
नेपाल सरकार, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, टेकु, काठमाडौँ.
होइन ए रामे, तैले लाएको सर्ट सेतो कि पहेँलो?
जे सुकै होस् तँलाई के चाहियो देखिनस्?
खै सेतो भन्नु कि पहेँलो, हेर्दा त लाग्दैन सेतो जस्तो.
नकरा कराउँछ धेरै, ला तँ धोएर ल्याइदे नि त.
ए रामे, रिसाएर हुँदैन के? नरिसा न, थोरै पैसा खर्च गर अनि भी सिरिज डिटर्जेन्ट पाउडर लिएर लुगा धो. अनि तेरो यही पहेलो स्वर पनि चम्किन्छ।
गुणस्तरीय र चम्किलो धुलाईका लागि भिसरिज गोल्ड रियल वास सधैँ प्रयोग गर्नुहोस्। बजारमा सर्वत्र उपलब्ध छ। भिसरिज रोज एन्ड लेमन डिटर्जेन्ट पाउडर, उत्पादक गोपाल सफ्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेड, जनकपुर नेपाल।
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। सुदूरपश्चिमको आवाज दिनेस एफएम 93.8 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम तातो चुनावी बहस। हामीले बनाइसकेका छौँ आजबाट, हामी इतिहासमा नाम लेखिएको छ। आज बिहान 8 बजेबाट साँझको 5 बजेसम्म चुनाव हुँदैछ, मतदान हुँदैछ, र यही विषयमा आज हामी यो चुनावको सेरोफेरोमा रहेर अब यसले एउटा अध्याय पास गर्दैछ, यसले एउटा अध्यायको शुभारम्भ गरेको छ, र यही विषयमा हामी नागरिक समाजका अगुवा, एकजना बुद्धिजीवी, नागरिक समाजका व्यक्ति, समाजसेवी विश्लेषक रविन्द्रकान्त पन्त आज स्टुडियोमा हामीसँग हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा पुनः वेलकम गर्छु। पुनः स्वागत छ सर।
धन्यवाद।
जुन हामी नैतिकताको राजनीतिको कुरा गर्दैथ्यौँ, पछिल्लो समय यो नेपालमा बढी देखिन्छ, कार्यकर्ताका बिचमा चाहिँ झडप हुने, कुटपिट हुने, र यो 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 किसिमको राजनीतिको संस्कारले हामी लोकतन्त्रको अभ्यासमा छौँ कि कुन संस्कारमा छौँ भन्ने पनि प्रश्न आउँछ। रविन्दजीलाई लाग्दैन यसरी यो 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 हुनु राम्रो हो?
हामी एउटा सङ्क्रमणकालीन अवस्थामा छौँ। हेर्नुहोस्, हामी पुरानो व्यवस्थाबाट नयाँ व्यवस्थामा आइरहेछौँ, होइन, पुरानो सिस्टमबाट नयाँ सिस्टममा आइरहेछौँ, र त्यो पुरानो सिस्टमको ह्याङओभर चाहिँ छ कि हामीमा। एउटा तपाईँको सामन्ती सोच र संस्कार, त्यो हाम्रो संस्कारबाट आएको कुरा हो नि त। त्यो कुराबाट हामी बिस्तारै तपाईँको डेमोक्रेटिक प्रोसेसमा आउँदाखेरि जुन तपाईँले भने जस्तो कुराहरू चाहिँ छ, यो चाहिँ छ। तर आशा के गर्न सकिन्छ भन्दा, राम्रो प्र्याक्टिस हुँदै जाँदाखेरि डाक्टर गोविन्द केसी जस्ता मान्छेहरू पनि हामीसँग समाजमा चाहिँ तपाईँको आउनुभएको छ, र हामीहरू पनि धेरै जसो मान्छेहरू चाहिँ तपाईँको नैतिकताको कुराहरूलाई चाहिँ अगाडि राखेर काम गर्नुपर्छ भन्नेमा चाहिँ वकालत गर्न थालेका छौँ। र यो एउटा पोजिटिभ सिम्टम चाहिँ के हो भन्दा, आगामी दिनहरूमा यो क्रमशः तपाईँको घट्दै जान्छ भन्ने कुरामा म चाहिँ आशावादी छु।
जस्तै यहाँले भन्नुभयो यो होइन, तर अहिले पनि हेर्ने हो भने समाजमा बस्ने हरेक व्यक्ति कोही न कोहीसँग, कुनै न कुनै पार्टीसँग आस्थावान हुनुहोला, धेरैले भन्नुहोला रविन्द्रकान्त पन्त पनि अब काङ्ग्रेस समर्थक हुनुहुन्छ, यो एउटा विश्लेषण सबैले गर्नुहोला, विशुद्ध रूपमा कोही देखिन्न होला। तर यो हेरिरहँदा पनि हाम्रो राजनीतिक चेतना स्तर त अब माथि आउनु पर्यो। अब हामीले राजनीति भने नेताका लागि, पार्टी का लागि होइन कि राष्ट्रका लागि हो, र हाम्रो समाज र देश बनाउनका निम्ति हो भन्ने सोच युवाहरूमा किन आउन सकेन, विश्लेषणहरू पनि गर्न आवश्यक देख्छु मैले।
त्यो कुरा जस्तो तपाईँको हामी 21औं शताब्दीको सिस्टममा चाहिँ जान थाल्यौँ क्या, हामीले तपाईँको इन्टरनेटलाई चाहिँ प्रयोग गर्छौँ, ग्लोबलाइजेसन कन्टेक्स्टमा चाहिँ काम गर्छौँ। थुप्रै युवा, थुप्रै के भन्ने, तपाईँको 80% जस्तो युवाहरू सहर केन्द्रित युवाहरू तपाईँको यतातिर चाहिँ लम्किसकेका छन्। तर जुन सिस्टम हामीले अपरेट गर्नुपर्ने हो, त्यो अपरेट गर्ने, त्यसलाई होल्ड गर्ने ठाउँमा चाहिँ तपाईँको हाम्रै पुराना हाम्रो बुढा नेताहरू चाहिँ तपाईँको त्यहाँ बसेका छन् क्या। यो दुइटाको तपाईँको बिचको द्वन्द्व चाहिँ अहिलेको जुन तपाईँले भनेको कुराहरू छ नि, अब उनीहरूलाई के छ भन्दा, म सर्वश्रेष्ठ हो, सिस्टम मेरो लागि चाहिँ लागु हुनु हुँदैन, अरू सबैको लागि लागु हुनुपर्छ भन्ने चाहिँ जुन मानसिकता छ, त्यो जबसम्म तपाईँको हट्दैन, अथवा ती नेतृत्व जबसम्म हाम्रो तपाईँको सबै राजनीतिक दलबाट चाहिँ हट्दैनन्, त्यति बेलासम्म तपाईँको यो तपाईँले भने जस्तो कुराहरू चाहिँ आइरहन्छ।
अब हामी स्थानीय तहको निर्वाचनको आज 31 गते सुरु हुँदैछ, अब 8 बजे भनेपछि करिब करिब हामी 10 मिनट पछि छौँ होइन, सुरु हुन्छ यसका एउटा प्रक्रिया सुरु होला, साँझसम्म मत कति खस्ला त्यो एउटा पाटो रह्यो। यो पहिलो चरणको चुनाव भइरहँदा मताधिकार अर्थात् आफ्नो मत प्रयोग गर्ने अधिकार सबैलाई आएको छ। हिजोको एउटा भनौँ न शिशु आज एउटा बालिग अधिकार लिएको छ, उसले मताधिकार लिएको छ। एउटा मतको भ्यालु जनताले बुझ्या छन् कि छैनन्, यहाँलाई के लाग्छ सर?
हेर्नुहोस्, अब यो म्याच सर्यो होइन, नसर्नुपर्ने थियो, सर्यो तपाईँको, यहाँ पनि हामी 31 यही आजै
रमाइलो हुन्थ्यौँ,
सहभागी हुन्थ्यौँ। मैले एउटा कुरा चाहिँ बडा गजबको देखेको थिएँ क्या तपाईँको, म सामाजिक कार्यकर्ता पनि भएको कारणले गर्दा प्रोजेक्टहरूमा काम गर्ने भएर एकदमै धेरै ग्रामीण क्षेत्रसम्म पनि घुम्छु। त्यहाँ तपाईँको जनतामा एउटा गजबको उल्लास र उत्साह चाहिँ देखिन्थ्यो कि यो चुनाव आएको छ, यो यत्रो वर्षपछि त्यसको प्र्याक्टिस गर्न पाइएको हो नि। त्यो मात्रै होइन, अझ तपाईँको हामी त स्थानीय निकायलाई एउटा तपाईँको राज्य नै भन्नुहोस्,
सरकार भनौँ न, गभर्मेन्ट
सरकारै हो नि होइन। त्यो भएको कारणले गर्दा त्यो मान्छेहरूले त्यो बुझेका छन्, हामीले जसरी हामी प्रेडिक्ट गर्छौँ नि, बुझेकै छैन, केही गरेकै छैन, म चाहिँ मान्दिनँ। जनतामा तपाईँको चेतनाको स्तर चाहिँ गजबसँग माथि आयो।
तर मैले सर तपाईँलाई म भनौँ रविनजी, यो केही दिन पहिले म 1-2-4 घन्टाको लागि म यसो ग्रामीण क्षेत्रमा सुनेको, यहाँ हाम्रो धनगढीभन्दा बढी बहस छ त्यहाँ
हो,
मैले माने त्यहाँ तपाईँ जुन किसिमको त्यो बहस देखेँ, म खटिया लगाएर किन नहोस्, उहाँहरूको बहस दर छ,
उनीहरूलाई त एक किसिमको तपाईँको इङ्गेजमेन्ट भएको
केन्द्रदेखि
त्यो जिल्लासम्म स्थानीय तहसम्म सबै विषय थाहा छ उहाँहरूलाई फेरि
हो मजाले थाहा छ। त्यसैले म त्यो अरूले भने जस्तो किसिमले हाम्रा ग्रामीण क्षेत्रका जनताहरूले केही पनि जान्दैनन् बुझा छैनन् भन्ने कुरामा विश्वासै गर्दैन। उनीहरूको लेभलमा उनीहरूको क्षमता क्यापासिटीले जति बुझ्नुपर्ने कुरा हो प्रष्टसँग चाहिँ बुझ्नु भएको छ उहाँहरूले।
तर उहाँहरूले पार्टीभन्दा माथि चाहिँ सोच राख्नु भएको रहेछ भन्ने मैले बुझेँ।
त्यो चाहिँ मानिन्छ, त्यो चाहिँ म पनि मान्छु। किन भन्दा पार्टीभन्दा बाहिर सोच राख्नु भएको छैन, खास गरी ग्रामीण क्षेत्रमा अलिकति अलिक पछाडिएको समुदायमा चाहिँ अहिले पनि तपाईँको एउटा खतरा चाहिँ के रहेको छ भन्दा पैसाले भोट किन्न सक्ने सम्भावना चाहिँ छ क्या। त्यो भनेको तपाईँको भोट त्यो चुनावको अन्तिम दिनमा हुने कुराहरू हो। तर त्यो प्र्याक्टिस पहिला पनि थियो र त्यहाँ अलिकति तपाईँको चेतनाको स्तरमा चाहिँ अगुवाहरू अहिले पनि हाबी छन् होइन। र त्यो एउटा फिडरलिक सिस्टमले चाहिँ काम गरेको हो नि त पहिलादेखि। त्यो भएको कारणले गर्दा उनीहरूलाई थोरै पनि प्रभावमा पार्न सक्यो भने निर्वाचन परिणाममा चाहिँ त्यो मतलाई प्रभावित गर्न चाहिँ सकिने सम्भावना अहिले पनि भएको कारणले गर्दा धेरै अब यति हुँदाहुँदै पनि हामीसँग सिस्टमहरू त थुप्रै बनिएको छ। अहिले त अनुगमन गर्ने पनि थुप्रै निकायहरू चाहिँ छन् होइन। उहाँहरूले तपाईँको यदि यो निर्वाचनलाई चाहिँ अलिकति इमान्दारीपूर्वक अनुगमन गर्नु भने त्यसलाई पनि हामी पुरै रूपमा त्यसलाई निर्मूल गर्न सकिन्छ त म भन्दिनँ, तर त्यहाँ तपाईँको मिनिमाइज गर्न सकिने सम्भावना चाहिँ छ।
तपाईँले भने एउटा अघि त्यहाँको अगुवा वास्तवमा त्यो रहेछ, त्यहाँ मैले पुग्दाखेरि पनि त्यो देखियो कि उहाँहरूले जे भन्नुहुन्छ नि फलानाले एनालाइसिस जे गर्छ त्यसमा चाहिँ बिलिभ गर्ने, त्यहाँ चाहिँ परिपाटी छ।
इभन यहाँसम्म तपाईँको एउटा शिक्षकले पनि प्रभाव पार्छ,
रियालिटी हो
त्यो नै छ तपाईँको।
अब यो हेर्दा मतमा कोही कुरा हामी मताधिकारकै कुरा गर्दैछौँ, एउटा पहिलेको हामीले जुन मत दिन्थ्यौँ त्यो थोरै थियो, एउटा दुईवटा मात्र थियो, एउटा प्रत्यक्ष थियो एउटा समानुपातिक थियो। स्थानीय तहमा अहिले एउटा व्यक्तिलाई सातवटा भोट दिने अधिकार दिएको छ होइन, गाउँ ओडाको अध्यक्षदेखि लिएर सदस्य, मेयर र उपमेयर, या भनौँ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षदेखि लिएर ओडाको अध्यक्षदेखि लिएर सदस्यसम्म। यो हेर्दा धेरै जनताले बुझेका छैनन् सर, हामीले विकासका कुरा गऱ्यौँ अधिकारका कुरा गऱ्यौँ तर मताधिकार र मत दिने कुरामा मत भन्छ नि मत शिक्षा जो हुनुपर्ने त्यो विषयमा हामी पुग्न सक्यौँ कि सकेनौँ जनतासम्म भन्ने यो प्रश्न रहन्छै रहँदैन। यदि बदरको सङ्ख्या बढी भयो भोलि हामीले ल साँच्चीकै हामीले चुनाव गर्न खोज्यौँ समय हामीसँग अभाव भयो तर मतदाता शिक्षा पनि हामीले दिन सक्ने अवस्था थियो कि थिएन, यदि दिन सकेनौँ भने भोलि हामीले चुनाव त गऱ्यौँ तर बदरको सङ्ख्या सदरभन्दा बढी निस्कियो भने त्यो अवस्थामा के गर्ने भन्ने हुन्छ।
एउटा कुरा के भन्दा हामीले एउटा सैद्धान्तिक कुरा चाहिँ सिधै के हेर्छौँ, निर्वाचन आयोगको जुन मतदाता शिक्षा कार्यक्रम छ त्यो उहाँ जनतासम्म पुगेन भनेर त हामीले बुझ्यौँ। तर मैले एउटा कुरा के बुझेको छु भन्दा राजनीतिक दल र त्यसका जुन उम्मेदवारहरू छन् नि उनीहरू पनि तपाईँको मतदाता शिक्षक हो। आफ्नो भोटरहरूलाई सबैले सिकाएका छन् कसरी भोट हाल्ने, कसरी मतदान गर्ने भन्ने कुरा चाहिँ तपाईँको प्रष्ट रूपमा सिकाएका छन्। हो हामीले पनि न्युजमा सुन्दाखेरि यो मतदान कसरी गर्ने भन्ने कुरामा निर्वाचन आयोगले खटाएकाहरू चाहिँ पुगेनन् भन्ने कुरासम्म हामीले पनि पढ्छौँ। तर तपाईँ एउटा कुरामा ढुक्क हुनुहोस्, राजनीतिक दलका जुन उम्मेदवारहरू छन् उनीहरूले कसरी मत हाल्नुपर्छ भन्ने कुरा आफ्ना मतदाताहरूलाई भोटरहरूलाई सिकाएका छन् होइन। त्यसले गर्दा हामी जति अन्यलता चाहिँ हामी देख्छौँ नि मतदाताहरूमा चाहिँ त्यति धेरै अन्यलता चाहिँ हुँदैन। त्यो तपाईँको लास्ट दिनसम्म चुनावमा पुग्दासम्म अहिले पनि तपाईँको अब धेरै झन्झटिलो छ यो
धेरै
होइन। तपाईँ हाम्रो एउटा चाहिँ के हो भन्दा हामीले सामान्यतया के बुझ्ने हो, मतदाताले आफ्नो अधिकार प्रयोग गर्छन् र त्यो प्रयोग गर्दाखेरि उनीहरूले सरल छानेर चाहिँ लगाउनुपर्छ, त्यसैले चाहिँ तलमाथि पर्न सक्छ भन्ने हो। तर नेपालको सन्दर्भमा 60% बढी मतदाताले के गर्छन् जस्तो रुखमा हाल्नेले सरल रुखैमा मात्र हाल्छ, सूर्यमा हाल्नेले सूर्यलाई मात्र हाल्छ होइन। र त्यो एउटा रोमा चाहिँ तपाईँको राखेको छ, त्यसले गर्दाखेरि तपाईँको त्यसमा फरक पर्दैन। हो यसमा चाहिँ तपाईँको जस्तो स्वतन्त्र उम्मेदवारहरू जुन हुनुहुन्छ धेरै
काठमाडौँमादेखि
लिएर सबै छ, त्यो तल
18-20
18-20 पनि पर्छ होइन। र त्यति बेला चाहिँ त्यो स्वतन्त्र उम्मेदवारलाई चाहिँ आफ्नो बारेमा चाहिँ उसले आफैले पनि सजग गराउनु पर्ने आवश्यकता चाहिँ देखिन्छ तपाईँको।
यस्तो अवस्था अब यो हेर्ने भने त आफैमा एउटा कन्फ्युजन लागिरहेको छ कि फेरि होइन। अब अलिकति हामी यो मत भनौँ न बदर र सदरका कुराहरू गरिरहँदा मैले त्यो कुरा अघि नै पनि कोट्याएको थिएँ, यदि हामीले प्रयोग गर्न लगायौँ राजनीतिक दलहरूभन्दा माथि भनौँ न भोटरहरू जानु भएन, यसले खोजे हामीले परिवर्तन, हामीले सोचेको नयाँ सङ्कल्प, नयाँ उम्मेदवार या भनौँ स्वतन्त्र होस् चाहे त्यो नयाँ दलहरू चुनाव चिन्ह नदिनु, यसले पनि कहीँ कतै त्यही पुरानै सोच होइन हामी नै हो हामीले गरी खानुपर्छ नयाँ आउनु हुँदैन। र यदि यो शिक्षा अलिकति राम्रो भयो ग्रामीण क्षेत्रसम्म हामीले दिन सक्यौँ भने विकल्प खोजिरहेको छ जनताले, यदि राम्रोसँग भोट पर्यो राम्रोसँग उहाँहरूले भनौँ न त्यो विषयमा जानकारी भयो भने त उहाँहरूले त्यहाँ दिनुहुन्छ कि भन्ने डरले पनि कहिलेकाहीँ यो शिक्षा भयो यो नयाँ चुनाव चिन्ह भयो यो 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 एक्सर्साइजहरू पनि देखिन्छ। यहाँले के लिनुहुन्छ पछिल्लो समय जो स्वतन्त्र उम्मेदवार राजनीतिक दललाई चुनाव चिन्ह दिएन यसले एउटा प्रभाव पार्छ जस्तो लाग्छ चुनावमा?
निश्चित रूपमा पार्छ। यसले हामीले दुईवटा उसमा चाहिँ बाँडेर हेर्नुपर्छ, तपाईँको सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा चाहिँ हेर्नुपर्छ। जस्तो सहरी क्षेत्रमा काठमाडौँमा अहिले तपाईँको किशोर थापा र रञ्जु दर्शनाको पनि गजबको बहस छ नि, होइन? त्यहाँको जनतामा, त्यहाँको मान्छेमा एउटा, त्यहाँको भोटरमा एउटा चेतनाको स्तर छ क्या, धेरै माथि छ, होइन? उनीहरूले चाहिँ स्वविवेक प्रयोग गर्छन्। अघि तपाईँले एउटा प्रसङ्ग कोट्याउँदाखेरि मैले भनेको थिएँ नि, ग्रामीण क्षेत्रमा हामी जाँदाखेरि अगुवाहरूले बढी प्रभाव पार्छ क्या त्यो क्षेत्रको। त्यसले गर्दाखेरि तपाईँको त्यहाँको चुनाव र हाम्रो धनगढी महानगरपालिकाको चुनाव जुन छ, भोटिङ गर्ने जुन तपाईँको ट्रेन्ड हुन्छ,
फरक पर्छ,
त्यसमा चाहिँ फरक पर्छ तपाईँको। त्यसलाई चाहिँ हामीले छुट्याएर हेर्नुपर्छ।
अहिले पछिल्लो समय काठमाडौँमा आज हामी चुनाव गरिरहँदा ललितपुर र तपाईँ काठमाडौँ महानगरपालिका दुईवटा महानगरपालिकामा साझा पार्टीले पनि उम्मेद्वार स्वतन्त्र रूपमा उठाएको छ। सम्भावना के देख्नुहुन्छ? जनताले स्वतन्त्र व्यक्तिलाई या भनौँ यो किसिमको चुनाव चिन्ह नलिएर अब उहाँहरूलाई दिइएको छ जुन क्यामेरा र होइन सेलरोटी, यो एउटा अवस्था देखिन्छ। तर यसरी अचानक डाइभर्ट हुनसक्छ माइन्ड मतदाताको?
त्यसमा हेर्नुहोस्, धेरै फ्याक्टरले काम गर्छ। जस्तो म तपाईँलाई भनौँ, काङ्ग्रेसको, एमालेको, माओवादी, राप्रपा जुन पार्टीगत रूपमा चाहिँ लडेका छन्, उनीहरूको तपाईँको धेरै सङ्गठनहरू अहिले पनि तपाईँको स्थानीय क्षेत्रमा क्रियाशील हुन्छ, होइन? महिला सङ्गठन भन्छन्, महिला सङ्घ भन्छन्, कर्मचारीको भन्छन्, युवाहरूको भन्छन्, मजदुरको भन्छन्, त्यहाँ अलरेडी तपाईँको सबै सिस्टमेटाइज चाहिँ गरेको छ क्या। अब स्वतन्त्र उम्मेदवारले तपाईँको त्यसमा सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष गर्छ नि त। उसले त एकदम फ्रम द भेरी बिगिनिङ उसले चाहिँ तपाईँको आफ्नो स्टार्टिङ गर्नुपर्ने भयो, जबकि अरूको फङ्सन चाहिँ तपाईँको अलरेडी हुन्छ र उनीहरूको रेडी पनि छ। उनीहरूको चुनाव चिन्हदेखि लिएर सबै कुरा छ। जस्तो रञ्जु दर्शनको कुरा गर्दाखेरि अस्ति भर्खर उहाँले चाहिँ त्यो स्टेकहरू चाहिँ भर्खर पाउनु भएको
अनि,
होइन? अब त्यो लगेर चुनावमा जाने कुरा र
सर्ट टाइममा चुनावको चिन्ह पाएर त्यसले पनि प्रभाव पार्छ,
धेरै 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 नै प्रभाव पार्छ नि। चुनाव तपाईँको चुनाव चिन्ह आखिर तपाईँको व्यक्ति त चिन्ने,
उहाँहरूको त सदियौँ भनौँ न करिब दशकौँदेखि त्यही चुनाव चिन्ह छ।
हो हो,
तर अचानक अब एक एउटा नयाँ पार्टीलाई त गाह्रो हुन्छ नि,
गाह्रो हुन्छ। तर पनि तपाईँको अहिलेको ट्रेन्डले युवाहरूले अलिकति चेन्ज चाहिँ चाहेको देखिन्छ र त्यसले गर्दाखेरि त्यो चेन्ज चाहनेहरूको भोट चाहिँ ती स्वतन्त्र उम्मेदवारहरूलाई चाहिँ जान्छ।
ओके, यतिखेर हामी छोटो टाइम चेक र ब्रेकमा जान्छौँ र त्यसपछि हामी तातो चुनावी बहसलाई पुनः जोड्नेछौँ। यतिखेर म टाइम चेकमा जान्छु।
DFM टाइम चेक, इट्स 8 AM।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्न त किन्यो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485858860।
खुलासको गुराँस छ, रङ्गी चङ्गी जस्ता पाता, भर पर्दो छ मन मोह टिका पनि, नेपालीको विश्वासिलो जस्ता पाता यो कुरा, रङ्गी चङ्गी जस्ता पाता हो यो
हुलास भए अरू किन खोज्ने।
सुनै सुनको वर्षा, लौ हेरौँ कसलाई पर्छ, कान्तिपुरको स्वर्ण पुर उपहारै उपहार भरपुर,
कान्तिपुर काठमाडौँ पोस्ट,
मेहबानी बसालौ
बम्परमा एक किलो सुन
आफूतिर खसालौ, कान्तिपुरको स्वर्ण पुर उपहारै उपहार भरपुर,
कान्तिपुरको स्वर्णपुर, कान्तिपुर राष्ट्रिय दैनिकको आधा काठमाडौँ पोस्टको वार्षिक ग्राहक बन्नुहोस् र स्क्रेच गरी जित्नुहोस् स्काइवर्थको एलइडी टिभी, लेगो स्मार्टफोन, ल्यापटप, पावर ब्याङ्क, घडी, वाटर प्युरिफायर, गिफ्ट भाउचर र ₹200 देखि ₹2500 सम्मको नगद छुट, हरेक हप्ता 1 किलो चाँदी, हरेक महिना 10 तोला सुन, अनि एकजना भाग्यशाली विजेताले जित्नुहुनेछ बम्पर उपहार 1 किलो सुन। ग्राहक बन्नका लागि तुरन्तै नजिकको पत्रिका पसलमा सम्पर्क गर्नुहोला। कान्तिपुरको स्वर्णपुर
वर्षमा बजाज सँग अनुभव गरौँ सुन्दर रमणीय नेपालको, हरेक बजाज बाइकमा नगद ₹7400 को छुट, साथै आफ्नो मन परेको ठाउँ घुम्नलाई हरेक दिन लकी ड्र मार्फत एकजनाले पाउनुहुनेछ नगद ₹74000। घुमौ बजाज सँग तराई, पहाड र हिमाल।
आदरणीय श्रोता पुनः यहाँहरु सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो चुनावी बहस सुन्दै हुनुहुन्छ यहाँहरु सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा र हामी बिहानको 7:30 बजेदेखि करिब करिब 8:15 बजेसम्म हामी कार्यक्रम कुराकानी गर्छौँ कार्यक्रम तातो बहस यो चुनावी बहस हामी जोडिरहेका छौँ करिब करिब एक महिनासम्म हामी यस प्रदेश नम्बर 7 हरेक कुना कन्दरासम्म हामी पुग्नेछौँ र उहाँहरूका के छन् कसले कस्ता भिजनहरू लिएर जाँदैछन् यावत विषयमा हामी टेलिफोनबाट र त्यसै गरी हामी प्रत्यक्ष स्टुडियोमा ल्याएर कुराकानी गर्नेछौँ र आज हामीसँग स्टुडियो हुनुहुन्छ एकजना नागरिक समाजका व्यक्ति बुद्धिजीवी समाजसेवी विश्लेषक हामीसँग हुनुहुन्छ रविन्द्रकान्त पन्त उहाँलाई म पुनः वेलकम गर्छु पुनः स्वागत छ
धन्यवाद
जुन हामी मतदाताका कुराहरू गर्दैछौँ मतदानका कुरा गर्दैछौँ सर यहाँलाई के लाग्छ एउटा मत राज्य निर्माणका निम्ति र आफ्नो गाउँ नगर निर्माणका निम्ति कति भ्यालुएबल छ तपाईँलाई थाहा होला पक्कै पनि एउटा मताधिकारको महत्त्व के छ सर
हेर्नुहोस् त्यसलाई अब तपाईँको शब्दमा वर्णन गर्ने कुरा त आउँदैन तर कुरा के हुन्छ भन्दा तपाईँले मिस गर्नुभयो एउटा मत भने त्यसले पुरै तपाईँको अयोग्य असक्षम व्यक्तिलाई चाहिँ अगाडि ल्याइदिनको लागि चाहिँ भूमिका खेल्न सक्छ जसले तपाईँको पुरै प्लानिङ प्रोसेसमा असर गर्छ होइन त्यसले गर्दा हरेक मत इच एन्ड एभ्री मत चाहिँ जुन तपाईँको रहेको छ त्यसको तपाईँको यति भ्यालु हुन्छ र सबैले तपाईँको त्यही भएको कारणले गर्दा यो निर्वाचन प्रक्रियामा आफ्नो अमूल्य मत हाल्नै पर्छ भन्ने जुन हामीले तपाईँको नाराहरू
धेरै सक्यौँ हामीले त्यति राम्रो हुन्छ भन्छ तर एउटा कुरा के छ भने फलाना देला नदेला म त हाल्दै हाल्दिनँ भन्ने सोच पनि देखेँ मैले म चुनावमा जाँदैन म भोट किन हाल्ने यिनीहरूलाई यो यो राम्रो छैन यिनीहरू राम्रो छैन राम्रो छ को त सर यो यो एउटा परिभाषा यो एउटा फ्रस्ट्रेसन आम जनतामा छ सबै उस्तै हुन् जति जोगी आए पनि कानै चिरिया हुन् कसलाई हालेर हुन्छ र यी सबै यस्तै हुन् एउटा भनौँ न त्यसलाई शब्दहरू युज गरेर देखिन्छन् यति निराश छन् जनता तर मत हाल्न त जानु पर्ला नि सर
जानुपर्छ एउटा कुरा के भन्छ जस्तो अहिले हामी कुरा गर्दैथ्यौँ नि विप्लव समूह चाहिँ बाहिर हुनुहुन्छ तपाईँले नो भोटको पनि एउटा अप्सन राख्नुपर्ने थियो क्या ताकि उनीहरू पनि आउन्न एउटा सिस्टममा उनीहरूलाई मन परेको
बहिष्कारको लोकतान्त्रिक परिपाटीमा
एकदम लोकतान्त्रिक परिपाटीमा चाहिँ तपाईँको ल्याउनुपर्छ क्या त्यसले जुन तपाईँले फ्रस्ट्रेसनको कुरा गरिरहनु भएको छ अभियसली तपाईँको त्यो कुरा चाहिँ छ हामीले पनि देख्छौँ होइन तिनै त हुन् नि तिनै मान्छे त आउने हुन् नि भन्ने तर ए चेन्ज चाहने भने त अहिले हो नि मौका
अनि
होइन अहिले तपाईँको गएर तपाईँले भोट हाल्नु भएन त्यो चाहिँ जुन उम्मेदवार तपाईँलाई मन परेको छ त्यसलाई रिजेक्ट गर्नु भएन र मौन स्वीकृति चाहिँ तपाईँले राख्नु भयो भने अन्त त हामीले तपाईँको नेताहरूलाई गाली गर्ने कुन चाहिँ ठाउँ रह्यो कुन चाहिँ नैतिकता
एउटा जनताको निराशा होइन अब त्यसलाई सही सकारात्मक सोचले गरेर एउटा भोट जे हुन्छ हुन्छ म यसपटक चाहिँ नयाँ परिवर्तन या के न केही नयाँ गर्छु भनेर गयो भने त अवश्य चेन्ज आउँछ
जसरी पनि हाल्नुपर्छ मेरो पनि अनुरोध यो मिडिया सुनिरहनु भएको थुप्रै श्रोताहरू चाहिँ हुनुहुन्छ तपाईँहरू यो निराशा चाहिँ नराख्नुहोस् जसरी हुन्छ
देखाउने वास्तवमा गलत र सहीको चुज गर्ने अधिकार हुन्छ हामी ट्याक्स तिर्छौँ बाहिर जान्छौँ रेमिटान्स दिन्छौँ देश सञ्चालन गरेका छन् ढुकुटी रित्याएका छन् होइन सेवा सुविधा लिएका छन् तर आम जनतालाई त दुईटा अधिकार हुन्छ नि सर एउटा हामी ट्याक्स तिर्छौँ दोस्रो हामी चाहिँ राज्यलाई चाहिँ भनौँ न यो यसो बेला आर्थिक निर्वाचन हामी मताधिकार दिन्छौँ मेरो एउटा भोट दिन खोजेन मैले दिएन भने भोलि खराब व्यक्ति आयो भने फेरि भ्रष्टाचार मौलाउने फेरि विकास नहुने फेरि यही राजनीतिक दलदल यही अवस्था देखिने हो भने यसले निकास पाउँदैन
एकदमै एकदमै एउटा कुरा एकदमै निश्चित रूपमा मैले सबैलाई आग्रह गर्न चाहेको कुरा के भन्दा तपाईँ भोट हाल्नुहोस् तपाईँको मतले कसैले जित्छ जित्दैन त्यो आफ्नो ठाउँमा होला तर तपाईँ एउटा नैतिक रूपमा एउटा बलियो के हुनुहुन्छ भोलिको दिनमा उसले गलत गर्यो म राज्यको नागरिक हुँ मैले भोट हालेको थिएँ छनौट गर्दाखेरि चाहिँ मैले हालेको जित्यो होला नजित्यो होला तर आज तिमीले राम्रो काम गरेनौ भनेर तपाईँले भोलिको दिनमा पनि भन्ने एउटा नैतिकता चाहिँ राख्नुहुन्छ
यस्तो चाहिँ गर्नुपर्छ वास्तवमै सर अब अलिकति कुरा म जोड्न खोजेँ किनभने मत दिने भने राम्रो सक्षम व्यक्तिलाई पनि होला अहिले हेर्ने हो भने जुन अनुहार तपाईँले हेर्दै हुनुहुन्छ अहिले चुनावको हामी होइन यो जुन तिनवटा क्षेत्रमा हुँदैछ प्रदेशमा त्यसपछि दोस्रो चरण यता छ चुनावको मिति नजिकै गर्दा यो बहस गरिरहँदा जनताले खोज्या उम्मेद्वार कस्तो हुनु पर्ला सर यहाँलाई के लाग्छ अलिकति मलाई यो पनि मान्छेले सबैले भन्नु कस्तो हो त्यस्तै हुन् सबै के गर्ने हो र यिनीहरूले आएर कस्तो हुनुपर्छ सर उम्मेद्वार भन्ने चिज
हेर्नुहोस् पहिलो कुरा तपाईँले अघि एउटा नैतिक प्रश्न उठाउनु भयो यदि कुनै मान्छे करोडौँ रुपियाँ खर्च गरेर चुनाव जित्न चाहन्छ भने त्यसको पछाडिपट्टि नैतिकताका धेरै प्रश्नहरू चाहिँ हामीले उठाउनको लागि ठाउँ हुन्छ किन करोडौँ रुपियाँ हालेर तपाईँको चुनाव लड्ने
भोलिको के स्वार्थ हो
के स्वार्थ हो उसको के न केही इन्ट्रेस्ट छ द्याट्स वाइ हि इज गोइङ टु स्पेन्ड द्याट मच मनी होइन भन्ने चाहिँ तपाईँको छ नि तर त्यो भए हुनाले तपाईँको एउटा प्रश्न चाहिँ तपाईँको त्यो छ त्यसले म एउटा कुरा के भन्छ जो जो साधक साधकीमा चाहिँ जीवन व्यतीत गर्नुभएको छ जो जनताको बिचमै तपाईँको बसिरहनु भएको छ जसले नैतिकताको चाहिँ तपाईँको उच्च उदाहरणहरू चाहिँ तपाईँको आफ्नो समाजमा चाहिँ पेस गर्नुहुन्छ ती व्यक्तिहरू पहिलो रजाइमा चाहिँ पर्नुपर्छ ती जुनसुकै राजनीतिक दलका हुन् त्यसको मतलब
स्वच्छ छवि भएको इमानदार
इमानदार
त्यस्तो अभियोग नलागेको
अभियोग लाग्यो
राम्रो समाजलाई हेर्ने दृष्टिकोण होस् होइन आफ्नो समाज आफ्नो गाउँ आफ्नो सहर विकास गर्ने एउटा भिजन भएको हामीलाई
भिजन भएको भिजन चाहिँ चाहियो तपाईँको जोसँग भिजन छैन विदाउट भिजन त तपाईँको किन त अब अहिले तपाईँको हाम्रो नगरपालिकामा 4 अरब रुपियाँ आउँछ त्यसले गर्दाखेरि म यो बनाउँछु त्यो बनाउँछु त्यो बनाउँछु त्यो तपाईँको किन गर्नु पऱ्यो 20 वर्षसम्म अहिले पनि त विकास कार्यक्रम त भइरहेछ होइन हामीले चाहेको हाम्रो जनप्रतिनिधि भनेको त यस्तो होस् कि उसले अहिले जुन हाम्रो धनगढी उदाहरणको लागि भन्दैछौँ धनगढी उपमहानगरपालिकामा जे कुरा भएको छैन त्यो कुरा चाहिँ उसले ड्रिम गर्न सकोस् त्यो नै हाम्रो हाम्रो तपाईँको प्रतिनिधि हुनुपर्ने होइन अहिलेको तपाईँको एजेन्डाहरू चुनावी एजेन्डाहरू तपाईँले हेर्नुहोस् न धेरै कममा 1-2 एजेन्डाहरू जुन हाम्रो रेगुलर वर्क छ त्योभन्दा माथि
कस्तो मजाको बहस भइरहेको छ कि जे जे हामी गर्न खोज्दैछ ठ्याक्कै त्यहीँ प्रवेश गरिरहनु भएको छ अब यो व्यक्ति एउटा पाटो रहला किनभने अहिले राजनीतिक पार्टीभन्दा माथि उठेर व्यक्ति हेर्नुपर्छ भन्ने एउटा त्यो कन्सेप्ट पनि आम पब्लिकमा आइसकेको छ होइन यो घोषणा पत्र र प्रतिबद्धता पत्रहरू वर्षेनी यस्ता चुनावहरू आउँदा देखिन्छ विगतमा पनि उहाँहरूले प्रतिबद्धता भनौँ आज झुटा आश्वासनहरू दिए होइन म यो गर्छु ऊ गर्छु सस्तो लोकप्रियता म हुन्छ म गर्छु म गर्दिनँ म कोही नेताले भनेको छैन भन्न सुनिन्छ यो अवस्था हेर्दा सर हामीले घोषणा पत्र हेर्ने कि अब प्रतिबद्धता पत्र हेर्ने कि व्यक्ति हेर्ने कि राजनीतिक पार्टीलाई हेर्ने कि के गर्ने भन्ने यो पनि आम पब्लिकमा एउटा प्रश्न छ सर
हेर्नु घोषणा अहिलेको घोषणा पत्र त जस तपाईँको त्यो एउटा त्यसलाई हामी सबै आधार मानेर त प्रतिनिधि चयन गर्न सक्दैनौँ किन त्यो हिजोदेखि तपाईँको त्यही प्र्याक्टिस होइन अहिले तपाईँको हेर्नुपर्ने कुरा के हो भन्दा उसको तपाईँको भिजनलाई उसले कसरी तपाईँको प्रेजेन्ट गरेको छ हो किन उसको भिजनमा म यो बनाउँछु म यो गर्छु त्यो गर्छु यहाँ गर्छु उहाँ गर्छु भनेर तपाईँको राखेको छ भने तपाईँ एउटा कुरा क्लियर हुनुहोस् त्यो फेक भिजन होइन भिजन त यस्तो हुनुपर्छ के गर्ने कहिले गर्ने कति गर्ने कसरी गर्ने र कहाँबाट गर्ने
स्पष्ट क्लस्टर एउटा
मास्टर प्लान चाहिँ तपाईँको आउनु पऱ्यो र तपाईँले आजसम्म कुनै पनि राजनीतिक दल कुनै पनि तपाईँको उम्मेदवार उसको इन्डिभिजुअल केसमा पनि हेर्ने हो भने स्वतन्त्र त अब उसले इन्डिभिजुअल छैन कुनै पनि उम्मेदवारले तपाईँको भिजनलाई यसरी प्रष्ट पारेका छैनन् होइन त्यसले गर्दा अब हामीले त कतिपय कुराहरू उसको घोषणापत्रलाई पनि आधार मान्न
सक्छौँ
कतिपय कुरा उसको नैतिक आचरण उसको व्यक्तिगत कुराहरूलाई पनि हेर्नुपर्ने नै भयो तपाईँको
एउटा भनौँ न उसको विगत वर्तमान र भविष्यमा गर्न सक्छ एउटा मूल्याङ्कन गर्नुपर्ने पाटो होला रविन सर अब यो कुराकानी गरिरहँदा जुन हामी घोषणापत्रका कुरा गऱ्यौँ होइन र यो अवस्था यस्तो देखिरहेको छ जनतामा चाहिँ तपाईँले के देखिरहनु भएको छ अहिले हजारौँ युवाहरू दिनौँ विदेशको खाडी मुलुकमा छन् सर हामी यो बनाउँछौँ त्यो बनाउँछौँ विकास गर्छौँ दुनियाँ गर्छौँ हामी भन्दैछौँ रविन कान्त पन्त एकजना यस्तो व्यक्ति हामी सुन्दर सहर सुन्दर सुदूरपश्चिम होइन भनौँ या हामी स्मार्ट हाम्रो यो क्षेत्र हेर्न चाहन्छौँ भने सर यहाँको समस्या यो छन् यी समस्या तत्काललाई सम्बोधन गर्ने व्यक्ति आयो भने द्याट इज द गुड यो हुनसक्छ है यो गर्न सक्ने हुनसक्छ के देख्नु भएको छ 3 समस्या मलाई सुनाउनु न प्लिज
पहिलो कुरा त हेर्नुहोस् हामीले सम्भावनाको कुरा गर्नुपर्छ धनगढी उपमहानगरपालिका तपाईँले कन्टेस्टमा चाहिँ कुरा गर्न खोज्नु भएको हो भने या चाहिँ हाम्रो स्टेट 7 तपाईँको कुरा गर्न खोज्नु भने हामीसँग तपाईँको हामी भर्जिन ल्यान्ड
होइन
एकदमै यहाँ तपाईँको काँचो माटो चाहिँ हो यसलाई हामी जसरी पनि ढाल्न सक्छौँ अघि तपाईँले भन्नुभयो अब यति छोटो समयमा हामीले 2-3 कुराहरू मात्रै गर्ने भने जस्तो 2-3 कुराहरूमा त थोरै कुराहरू आउलान् मैले अलि भेग रूपमा चाहिँ भन्नुपर्ला जस्तो जलविद्युत हाम्रो चाहिँ विकास हुन सक्ला पर्यटन चाहिँ जुन हाम्रो छ त्यसलाई चाहिँ हामीले यहाँ यसको चाहिँ डेभलपमेन्ट चाहिँ गर्न सक्यो भने ठुलो रोजगारीको सम्भावना चाहिँ बढाउन सक्ला होइन र अर्को हाम्रो एउटा इन्डस्ट्रियल डेभलपमेन्ट चाहिँ जसले गर्दा कम्तीमा अघि तपाईँले एउटा कुरा उठाउनु भएको थियो नि यहाँको युवाहरूको कन्ट्रिब्युसन यहीँ हुने गरिकन रोजगारीका अवसर चाहिँ सृजना गर्ने किसिमका कुराहरू 7 क्षेत्रमा चाहिँ पहिलो प्राथमिकतामा चाहिँ पर्छ होला र त्योसँग अब तपाईँको पूर्वाधारका कुराहरू विकासका कुराहरू त आउँछ नै जोडिन्छ किन भन्दा जलविद्युत बनाउने त्यहाँसम्म बाटो चाहियो होइन पर्यटनको हामीले कुरा गर्ने भने ती पूर्वाधारहरू हामीले विकास गर्नै पऱ्यो इन्डस्ट्रियल डेभलपमेन्ट हो भने त्यसको लागि तपाईँको थुप्रै उनीहरूका चाहिँ इन्डस्ट्रियल डेभलपमेन्ट सेन्टरहरू चाहिँ तपाईँको डेभलप गर्नै पऱ्यो त्यो कुराहरू चाहिँ हाम्रो ठाउँमा छ र यी 3 कुराहरूलाई चाहिँ हामीले यहाँ राख्यौँ भने हाम्रो समृद्ध सुदूरपश्चिम
चुनावी मैदानमा हुँदासम्म धेरै बोल्ने छ धेरै भन्छन् तर जब जितेर जान्छन् नि त्यसपछि चाहिँ फर्केर आउँदैनन् गाउँतिर यो जनतामा निराशा छ सर अब कुर्सीका लागि पुल्छन् कुर्सीको वरिपरि घुम्छन् अब त्यसपछि फेसिलिटीहरू होला होइन नगरमा मेयर उपमेयरको उहाँहरूको आफ्नै भ्यालुएबल उहाँहरूलाई सेक्युरिटी हुन्छ दुनियाँ छ मान्छेको एउटा कन्सेप्ट पनि त्यो छ मैले के का लागि गर्ने भने मेरो एउटा इज्जत सहनसौखत र मेरो भोलिको राजनीतिक भविष्यका लागि पनि उहाँहरूको उम्मेदवारी दिने चुनावमा जित्ने हार्ने एउटा पाटो होला यो किसिमको स्वार्थपना पनि देखिन्छ सर
अहिलेको स्थानीय निकायको कुरा गर्नुहुन्छ भने स्थानीय निकाय प्रमुखदेखि लिएर है सबै गाउँ विकास समिति भनेको नि त हाम्रो रुरल म्युनिसिपालिटी भनेर हामीले अङ्ग्रेजी टर्म्स त्यही युज गर्छौँ होइन त्यो भएको कारणले गर्दा अहिले जुन तपाईँको कार्याधिकार र कार्यक्षेत्र छ नि त्यसले गर्दा तपाईँको पहिलाको जस्तो उनीहरू त्यहाँ गएर जित्ने अनि त्यसपछि गएर केन्द्रमा जाने राजनीति गर्ने भन्ने कुरा चाहिँ सम्भव छैन. उनीहरूले तपाईँको त्यहाँ बसेर सबै अब हेर्नुहोस् न तपाईँको साना साना निकायहरूलाई पनि हामीले गाउँ विकाससम्म चाहिँ अहिले केन्द्रित गरिदिएका छौँ होइन. हाम्रो संविधानमा त्यही हो नि. अनि त्यसले गर्दा तपाईँको त्यसको इम्प्लिमेन्टेसन गर्ने कुरादेखि लिएर सबै कुराहरूमा चाहिँ उनीहरूको सक्रिय सहभागिता चाहिन्छ. त्यसले गर्दा अबको दिनमा कुनै व्यक्ति ले त्यो सोचेको छ भने उसले बरु अहिले नै बुद्धिमानीपूर्वक चाहिँ तपाईँको त्यो चुनावबाट चाहिँ आफूलाई चाहिँ बाहिर निकाल्दा चाहिँ राम्रो हुन्छ किन त्यो सम्भव छैन. अब
वास्तवमै सही कुरा गर्नुपर्छ सर. अन्त्यमा अब अन्त्यमा छु सर म यो अवस्था बडो मजा आइरहेको थियो हामीसँग समय कम छ. यो जुन पछिल्लो समय तपाईँको स्ट्याटस बडो सामाजिक सञ्जालमा चर्चामा आयो अब आज स्थानीय तहको निर्वाचन हुँदैछ होइन यो तालमेलका कुराहरू बढी सुनियो पछिल्लो समय. यो तालमेल हुँदा हामीले खोज्या रोज्या जस्तो व्यक्ति आउँछ कि राम्रो आउँछ कि हाम्रो व्यक्ति ल्याउने खोज हो कि ह्यासम्यान हो कि त्यो भोलि आएर फेरि अहिलेसम्मकै देखेकै अनुहारहरू एउटा भ्रष्ट त्यो जालोमा फसिरहने र एउटा आफ्नो पदीय स्वार्थ राजनीतिक स्वार्थमा होमिरहने हो भने जनताले तिरा ट्याक्सको मिसयुज गर्ने किसिमको हुने हो कि यो तालमेललाई बडो कटुत्वपूर्वक तपाईँले आलोचना गरे देखियो सर. किन यति आलोचनामा उत्रिनु भयो तपाईँ?
हेर्नुहोस् म एउटा कुरा के भन्दा तपाईँको यो सहकार्य गर्नुहुन्न भन्ने पक्षमा त छँदैछ होइन गर्नु पर्छ. तपाईँको त्यसको तपाईँको आवश्यकता के हुन्छ त्यो चाहिँ तपाईँको के को लागि हुनु पऱ्यो भन्दाखेरि जनताको हित कसरी हुन्छ भन्ने कुराको लागि हुनु पऱ्यो क्या. कुनै तपाईँको अमुक नेताको मान्छेलाई जिताउनुको लागि तपाईँले तालमेल गर्नुभएको छ भने त्यसको त कुनै अर्थ भएन. त्यो भनेको त अघि तपाईँले कुरा उठाउनु भएको छ भ्रष्टाचार मौलाउनुको लागि हो अनैतिक कामका लागि हो होइन. ती काम चाहिँ हुनु भने मेरो मैले तपाईँको अब धेरैले के भन्छन् भन्दाखेरि यो बहस किन गर्यो भन्ने प्रश्न चाहिँ उठाउँछन् क्या. मैले सामाजिक सञ्जालमा राख्दाखेरि पनि तपाईँको थुप्रैको बहस म सुन्छु तपाईँको देखिरहेको हुन्छु. हामीले प्रष्ट रूपमा हेर्ने के भन्दा तपाईँ सहकार्य गर्नुहोस् तर सहकार्य गर्नको लागि बहस गर्नुहोस् पहिला. तपाईँको कार्यकर्ताहरू त्यसको लागि तयार छ कि छैन होइन. तपाईँले त्यो कुरा चाहिँ हेर्नु पऱ्यो नि. अहिले तपाईँको भोलिको दिनमा भरतपुरको तपाईँको निर्वाचनमा उदाहरणको लागि म तपाईँलाई भन्दैछु हामीले भने जस्तै किसिमले तपाईँको मत परिणाम आयो भने चाहिँ के भन्छ होइन. नआउन सक्ला तर त्यहाँको जनताको मत जुन छ त्यो मतलाई अपमानित गर्ने गरिकन तपाईँले सहकार्य गर्नु भने त्यसको के अर्थ हुन्छ. त्यसैको डरबाट अहिले भर्खरै तपाईँले देख्नुभयो हाम्रो यहाँ धनगढी उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसको क्षेत्रीय समितिले तपाईँको निर्णय गर्यो. उहाँले निर्णय गर्नु पऱ्यो किन भन्दा उहाँ डराउनु भयो नि. त्यसले पनि प्रष्ट सन्देश एउटा के हो भन्दा हामीहरू तपाईँको सहकार्य गर्नुपर्ने छ भने त्यसलाई चाहिँ बहसमा ल्याउनुपर्छ भन्ने कुरामा सचेत छौँ होइन. बहसै नगरिकन रातारात एक रातमा तपाईँको डिसिजन हुन्छ यतापट्टि नोमिनेसन भइसकेको छ र अर्को चाहिँ तपाईँको डिसिजन हुन्छ भने त्यो त गलत कुरा हो.
यहाँले यो कुरा गर्नुहुँदा यदि केन्द्रबाट त्यही गर्नुपर्छ हाम्रो यो राष्ट्रियदेखि नै यही एलायन्स हो यसलाई मानेर जानुपर्छ जहाँ जहाँ जे छ यसलाई मानेर तपाईँहरू जानुहोस् भने स्ट्रिक्टली अर्डर आयो भने उहाँहरूले गरेर डिसिजन के हुनसक्छ सर? यो किसिमको पनि देखिन्छ मैले भरतपुरमा देखिया छ त्यहाँका कार्यकर्ताहरू निराश छन् तर बाध्यता छ नि त पार्टीले डिसिजन गरिसक्यो दाहाललाई अहिले समर्थन
तपाईँको किन बाध्यता छ बाध्यता किन छ तपाईँको तपाईँको एउटा कुरा तपाईँ प्रष्ट रूपमा हुनुहोस् हामी प्रजातान्त्रिक अभ्यासमा छौँ भनेको के भन्दा हामी कसैको गुलाम होइन नि. तपाईँको तपाईँ निर्णय गर्नको लागि हुनुहुन्छ हाम्रै प्रतिनिधि हो हाम्रै मतहरू लिएर तपाईँहरू त्यहाँसम्म पुग्नुहुन्छ चाहे त्यो पार्टीभित्र होस् या हामी चाहिँ यो अहिलेको चाहिँ यो नगरपालिकाको चुनाव या चाहिँ गाविसको चुनावको कुरा गरौँ सबै ठाउँमा हामी डेमोक्रेटिक प्रोसेसमा अगाडि बढ्ने हो. जब हामी तपाईँको डेमोक्रेटिक प्रोसेसमा अगाडि बढेर हाम्रा प्रतिनिधिहरू चयन गर्छौँ भने हाम्रा प्रतिनिधिहरूले त्यो ठाउँमा के चाहन्छौ तिमी भनेर चाहिँ आफ्नो पार्टीको मान्छेलाई सोध्नुपर्छै पर्छ.
अन्त्यमा सर यदि यो भरतपुर नगरपालिका उपमहानगर महानगरपालिकामा यदि मानिलिनुहोस् यो एलायन्सको ठ्याक्कै अपोजिटमा रिजल्ट आयो भने के यो तालमेलमा केही परिवर्तन आउन सक्ने सत्ता समीकरणमा केही देखिन सक्ने छ? प्रचण्ड पुत्री हुनुहुन्छ उहाँ चाहिँ त्यो एलायन्समा कहीँ कतै भयो भने राजनीतिको एउटा त्यो धब्बा चाहिँ लाग्ला नै तर पनि अनपेक्षित रूपमा त्यो नतिजा आयो मानिलिनुहोस् एमाले जित्यो तपाईँको स्ट्याटसलाई हेर्ने हो भने त्यसपछि के होला जस्तो लाग्छ?
हेर्नुहोस् एउटा कुरा के भन्दा यदि त्यसैको आधारमा निर्णय भयो भने त त्योभन्दा निकृष्ट तपाईँको त्यो त अन्त इन्टेन्सन देखिन्छ प्रष्ट रूपमा होइन. त्यो उनीहरू चाहिँ के गर्न चाहिरहेछन् भन्ने कुरा तर एउटा सन्देश लाई उहाँले पोजिटिभली लिनुभयो भने कम्तीमा यो हामीले पार्टीभित्र यो बहस चाहिँ गर्नुपर्दो रहेछ यो हामीले गल्ती गऱ्यौँ भनेर उहाँले स्वीकार्नुभयो भने त्यसले चाहिँ सबैको हित हुन्छ जस्तो लाग्छ. तर समीकरणमै चेन्ज हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन.
थ्याङ्क यू सो मच रविन कान्त सर आफ्नो महत्त्वपूर्ण समय यो चुनावको आज 31 गति ऐतिहासिक दिनमा हामीले बहस गऱ्यौँ. थ्याङ्क यू सो मच.
धन्यवाद तपाईँलाई पनि र आजको यो निर्वाचनको दिन छ यो बडा गौरवमय अवस्था चाहिँ हामीसँग छ र यसको म पूर्ण सफलता र सबैलाई चाहिँ सक्रिय सहायताको लागि अनुरोध पनि गर्दछु र जुन मलाई समय दिनुभयो त्यसलाई म तपाईँलाई र यो पुरै दिनेश एफएम परिवारलाई चाहिँ धन्यवाद पनि.
थ्याङ्क यू सो मच. सुधा आजबाट हामीले तातो चुनावी बहस सुरु गरेका छौँ र रविनकान्त पन्त आज हामीसँग हुनुहुन्थ्यो बुद्धिजीवी नागरिक समाजका व्यक्ति. उहाँसँग मैले आज वैशाख 31 गते वास्तवमै इतिहासमा नाम लेखिने आज यो स्वर्णिम अवसरको अवसर यो दिन हामीले चर्चा परिचर्चा र बहस गर्यौँ स्थानीय तहको निर्वाचनको सन्दर्भमा. सुनिदिनु भयो आभार व्यक्त गर्छु. प्राविधिक रूपमा सहयोग गर्ने आरडीलाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज पनि बिदा माग्छु. हवस् त नमस्कार.